नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल मंगसिर 17 गते सोमबार, मार्ग कृष्ण प्रतिपदा, तद अनुसार 2 डिसेम्बर सन् 2024, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले प्रधानमन्त्रीको आजदेखि शुरू हुने चीन भ्रमणको प्रसंगलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौं। प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि शीर्षकमा गोर्खापत्रले अग्र पृष्ठमा पहिलो खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली आज औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै हुनुहुन्छ। चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली 4 दिनको भ्रमणका लागि चीन प्रस्थान गर्न लाग्नु भएको हो। प्रधानमन्त्री ओलीको नयाँ कार्यकालमा यो उहाँको पहिलो औपचारिक चीन भ्रमण हो। प्रधानमन्त्री ओली आज बिहान 11 बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलाइन्सको चार्टर विमान मार्फत चीन प्रस्थान गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भ्रमण सफलताको शुभकामना उपशीर्षकमा खबर छ। प्रधानमन्त्रीको चीन भ्रमण अघि बसेको मन्त्री परिषद बैठकले चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको छ। बैठकले चीनले बनाउने 2 करोड़ डलर करिब 2 अर्ब 70 करोड़ रूपियाँ बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरिएको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। मन्त्री गुरूङले यसका अतिरिक्त प्रस्तावित 300 मिलियन आरएमबी करिब 5 अर्ब 60 करोड़ रूपियाँ बराबरका कार्यक्रम सम्झौता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा खहरे सुरुङ मार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, संखुवासभाको किमा थानका सड़क निर्माण, रसुवागढ़ीमा रेल मार्गको सम्भाव्यता अध्ययन, काठमाण्डुको रिंग रोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोन म्यारो सेवा लगायतका आयोजना अगाडि सारिने उहाँले जानकारी दिनुभयो। मंगलबार राष्ट्रपति शीसँग भेटवार्ता उपशीर्षकमा खबर अगाडि लेखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति शी चिनफिङ बीच मंगसिर 18 गते मंगलबार उच्चस्तरीय भेटवार्ता हुने तय छ। प्रधानमन्त्री ओली आज चीन पुगे लगत्तै भेटवार्ता र सम्झौताको तयारीमा लाग्नुहुनेछ। भोलिपल्ट मंगलबार साँझ राष्ट्रपति शीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने गरी कार्यसूची मिलाइएको छ। सोही दिन बिहान प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच द्विपक्षीय वार्ता हुने तय भएको छ। दुई देशका प्रधानमन्त्रीबीच आपसी हित, विकास, साझेदारीका साथै भावी सहकार्यका विविध आयाममा छलफल हुनेछ। सोही दिन दिउँसो दुई देशबीच बीआरआई सम्बन्धित विविध परियोजनामा हस्ताक्षर हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयको कार्यसूची अनुसार प्रधानमन्त्री ओलीका साथमा उहाँकी श्रीमती राधिका साक्यो साथ जानुहुने भएको छ। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डाक्टर युवराज खतिवड़ासहित सरकारका उच्च अधिकारी, निजी क्षेत्रका विज्ञ व्यक्तिहरू सहभागी रहनुहुनेछ। प्रधानमन्त्री ओली मंगसिर 20 गते नै स्वदेश फर्कनुहुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि शीर्षकमा गोर्खा पत्रको अग्र पृष्ठबाट यो खबर लिएका हौं। आजको कान्तिपुर दैनिकले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा स्वीकृत शीर्षकमा अग्र पृष्ठमा खबर प्रकाशित गरेको छ। भीभीआईपीको विदाई र स्वागतमा अब लर्को नहुने उपशीर्षकमा कान्तिपुरबाट यो खबर लिँदैछौ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ट र विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किँदा विमानस्थलमा राज्यका उच्च पदस्थ अधिकारीको लर्को अब घट्ने भएको छ। गृह मन्त्रालयले कार्यविधि संशोधन मार्फत अति विशिष्ट र विशिष्टलाई विदाई र स्वागत गर्न विमानस्थलमा उपस्थित हुनेको संख्या कटौती गरेको छ। अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन पहिलो संशोधन कार्यविधि 2081 राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाध्यक्ष विदाई र स्वागतका लागि विमानस्थल जानु नपर्ने व्यवस्था छ। शक्ति पृथकीकरणको मान्यता अनुसार पनि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा व्यवस्थापिकाका प्रमुखहरूले विदाई र स्वागत गर्नु सही नहुने भएकाले कार्यविधि संशोधन गरिएको गृह मन्त्रालयले जनाएको छ। भीभीआईपीको विदाई र स्वागतमा अब लर्को नहुने शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण दैनिकले पनि कांग्रेसले भनेकै बीआरआई फ्रेमवर्क तयार, प्रधानमन्त्री आज चीन जाने शीर्षकको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ। सार्वजनिक यातायात अपाङ्गतामाथि दुर्व्यवहार शीर्षकको खबर अन्नपूर्णमा अग्रपृष्ठमा छ। सरकारले 2069 फागुन 11 गते अपाङ्गता मैत्री सार्वजनिक संरचना सम्बन्धी निर्देशिका जारी गर्यो। सड़कदेखि सार्वजनिक यातायातलाई अपाङ्ग मैत्री बनाउनु, त्यति मात्र होइन, संविधान सभाले बनाएको संविधानले अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई मौलिक हकमै व्यवस्था गर्यो, तर संविधान र कानूनले अपाङ्गता भएका व्यक्तिका हक र अधिकारको संरक्षण गरे पनि व्यवहारमा त्यस्तो छैन। अरू त अरू, सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिमाथि विभेद हुन्छ, अनेकौं प्रकारका दुर्व्यवहार सहनुपर्छ। सार्वजनिक यातायात अपाङ्गतामाथि दुर्व्यवहार शीर्षकमा अन्नपूर्ण दैनिकले कभर स्टोरी प्रकाशित गरेको छ। आजको नागरिक दैनिकले पनि बीआरआई सहकारी फ्रेमवर्क अनुदान वा ऋणमा मौन, आज प्रधानमन्त्री चीन जाँदै शीर्षकको खबरलाई प्राथमिकताका साथ अग्रपृष्ठमा प्रकाशित गरेको छ। नागरिक दैनिकबाट किन सचिवविहीन छन् प्रदेश मन्त्रालय शीर्षकको खबर लिँदैछौ। यति बेला प्रदेश सरकारका मन्त्रालय र निकायका सचिव पद खाली छन्। बागमती, मधेस, गण्डकी, कर्णाली लगायत प्रदेशमा आवश्यकता अनुसार सचिव पदपूर्ति हुन सकेको छैन। मधेसमा सबैभन्दा बढ़ी सचिव पद रिक्त छन्। सचिवको पदपूर्ति नहुँदा कार्य सम्पादनमा असर परेको छ। संघीय सरकारका सहसचिव स्तरका कर्मचारी प्रदेशमा जाँदा एक तहमाथि सचिव हुन्छन्, त्यस्तै संघीय सरकारका सचिव स्तरका कर्मचारी प्रदेशमा जाँदा प्रमुख सचिव हुने व्यवस्था छ। तैपनि संघमा रहेका सचिव र सहसचिव प्रदेशमा जान चाहदैनन्। प्रदेश सरकारमा प्रमुख सचिव र सचिव संघीय सरकारले नै पठाउने व्यवस्था कानूनमा छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता काली प्रसाद पराजुलीले प्रदेश सरकारका मन्त्रालय र निकायहरू सचिवविहीन हुनुमा तीनवटा कारण रहेको बताउँछन्। हामीले मन्त्रालयको हिसाब गरेर प्रदेशमा सचिव पठाएका हुन्छौ। हामीलाई थाहा नदिकन प्रदेश सरकारहरूले मन्त्रालय फुटाएर संख्या बढ़ाउने गर्दछन्, त्यसैले फुटाएर बनाइएका मन्त्रालयमा सचिवको दरबन्दी रिक्त हुने गर्छ। पराजुलीले भन्नुभयो, अहिले संघमै दरबन्दी अनुसार सहसचिव छैनन्। उहाँका अनुसार संघमा कार्यरत 53 जना सहसचिव उमेर हदका कारण अवकाशमा गएपछि ती पद रिक्त छन्। किन सचिवविहीन छन् प्रदेश मन्त्रालय शीर्षकको यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। ४१ स्थानका लागि आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा 62% मात्रै मतदान भएको छ, अर्थात 38% मत खसेन। मतदाताहरू विदेशमा भएको, निर्वाचनमा सहभागी हुन नचाहेको, खेतीपातीको मौसमका कारण 38% मत नखसेको जानकारहरू बताउँछन्। तर स्थानीय तहको उपनिर्वाचन भने देशैभरि शान्त र उत्साहपूर्वक सम्पन्न भएको निर्वाचन आयोग जनाएको छ। उपनिर्वाचनमा देशभर 2,26,799 मतदाता थिए। आयोगका अनुसार मतदानपछि अधिकांश स्थानमा मतगणना भइरहेको छ। केही स्थानको त निर्वाचनको नतिजा पनि सार्वजनिक भइसकेका छन्। 38% मतदाता कहाँ गए शीर्षकमा अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। मदिरा तस्करलाई रोक्न खोज्दा पतिको हत्या भएको खबरले बेहोश भएपछि प्रादेशिक अस्पताल लाहानको आकस्मिक कक्षमा उपचाररत सिराहाको नरहा गाउँपालिका 4 लत भितियाकी संगीता देवी यादवको प्राण आफन्तले पिलाएको पानीको भरमा अडिएको छ। बेला बेलामा होस खुल्दा उहाँ अब छोरीहरूले कसलाई पापा भन्छन् भनेर बरबराउनुहुन्छ। छोरीहरू पनि पापा खोज्दै चिच्याउँदै रुन्छन्। मदिरा तस्करलाई रोक्दा गाडीले किचेर सशस्त्र प्रहरी नायक उपरीक्षक लक्ष्मण यादवको हत्या भएको थियो। उहाँको हत्यापछि पत्नी संगीता देवीसे दुई छोरी विपत्तिमा परेका छन्। सोही कारण अरू आफन्त पनि विलापमा छन्। तस्करको गाड़ी रोक्न खोज्दा मारिए सशस्त्रका सही शीर्षकको खबर नागरिक दैनिकबाट लिएका हौ। अन्नपूर्ण पुष दैनिकमा चिसो बढ़दै फ्लू फैलिँदै शीर्षकको खबर प्रकाशित छ। काठमाडौँको तापक्रम 1 डिग्री सेल्सियसले घट्न थाल्यो, यो खबर अगाडि लेखिन्छ। मनसून बाहिरिएको एक महिनापछि मुलुकको मौसमी अवस्थामा फेरबदल आएको छ। अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रमले काठमाडौँ लगायत मुलुकभर चिसो बढ़ेको छ। चिसो बढ़ेसँगै सिजनल इन्फ्लुएन्जा अर्थात फ्लू मौसमी रूगाखोकी पनि फैलिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अधिकारी दिनकर माफ गर्नुहोला जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार काठमाडौँस्थित मुलुकभरको तापक्रम घट्दै गएकोले चिसो बढ़ेको हो। एक साता अघिदेखि अधिकतम र न्यूनतम तापक्रम घट्दै गएको पाइएको छ। विभागका मौसमविद रोजन लामिछाने भन्नुहुन्छ, काठमाडौँ उपत्यकामा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्दै गएको छ, एक सातादेखि चिसो बढ़दो छ। चिसोका कारण न्यानो लुगा कपड़ा र हिटरको माग बढ़ेको व्यवसायीहरू बताउँछन्। चिसो बढ़दै फ्लू फैल्ने शीर्षकको खबर अन्नपूर्ण पोष दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकले पनि प्रधानमन्त्री ओली आज चीन जाँदै सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षरको तयारी शीर्षकको खबर प्रकाशित गरेको छ। नयाँ पत्रिका दैनिकबाट दिदी बहिनीको अब नयाँ जिन्दगी शीर्षकको खबर लिँदैछौ। नौ मंगिरको अंकमा नयाँ पत्रिकाको पहिलो पृष्ठमा एउटा फोटो समाचार छापिएको थियो, दिदी बहिनी जसका कोही छैनन्। बाजुराको गौमूल गाउँपालिका छ सडेडाका 10 वर्षीया पविना रोकाया र 9 वर्षीया इसिका रोकाया तथा 6 वर्षीया सुस्मिता रोकाएको समाचार थियो। आमा संगीताले भारतमा अर्कैसँग विवाह गरेको र रोजगारीका लागि भारतमै रहेका बुवा भीमबहादुर पनि कोठामै झुण्डिएको अवस्थामा मृत भेटिएपछि तीन दिदी बहिनीको बिल्लीबाट भएको थियो। बिचल्लीमा परेका बाल बालिकाहरूको समाचारले काठमाडौँका कृष्ण दाहालको मुटु चिमोट्यो। उहाँ तीन दिदी बहिनीको अभिभावकत्व दिने निर्णयमा पुग्नुभयो। उहाँले सर सहयोग गर्नुभएको छ। दिदी बहिनीको अब नयाँ जिन्दगी शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्र दैनिकले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणकै प्रसंगलाई पहिलो खबर बनाएको छ। नेपाल समाचार पत्रमा प्रसाईको कनेक्शन फुयालसँग शीर्षकमा अग्रपृष्ठमा यो खबर प्रकाशित छ। नेपाल र भारतमा विभिन्न नामबाट धम्की दिँदै आएका हरिचन्द्र फुयाल र विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएका दुर्गा प्रसाईबीच पटक पटक फोनमा कुराकानी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ। भारतीय गुण्डा नायकी लरेन्स बिस्नोईको नाम लिएर विभिन्न व्यक्ति वा समूहलाई धम्की दिँदै आएका फुयाललाई प्रहरीले झापाबाट पक्राउ गरेपछि प्रसाईको निर्देशनमा नै फुयालले उद्योगी तथा व्यापारीलाई धम्की दिएको पाइएको हो। भारतको तिहाड़ जेलमा रहेका बिस्नोईको मान्छे भन्दै धम्की दिएर रकम असूल गर्दै आएका फुयाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी सार्वजनिक गरेको थियो। प्रसाईको कनेक्शन फुयालसँग शीर्षकको यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। रेडियो नेपालबाट यति बेला कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापनको पालो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। सरकार दायाँ बायाँ हुँदैन मन्त्री गुरूङ शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर प्रकाशित छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले वर्तमान सरकार दायाँ बायाँ नहुने बताउनु भएको छ। बारखरी कथा विजेता घोषणा तथा कथा संग्रह विमोचन कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्नुहुँदै मन्त्री गुरूङले सरकार पूरै कार्यकाल जाने उल्लेख गर्नुभयो। मन्त्री गुरूङले अस्थिर सरकारबाट केही गर्न नसकिने भएकाले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले नेतृत्वको सरकारले जनतालाई ढुक्क हुने वातावरण बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, सरकारका बारेमा अनेक हल्ला मच्चाइन्छ, यो सरकार लामो समय जाँदैन भन्ने गरिन्छ, यो सरकार दायाँ बायाँ हुने स्थिति छैन, सबैलाई ढुक्क हुन आग्रह गर्छु। सरकार दायाँ बायाँ हुँदैन मन्त्री गुरूङ शीर्षकको यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकले पनि नेपालको बीआरआई सहकारी फ्रेमवर्क प्रस्तावमा शीर्षकको खबर प्रकाशित गरेको छ। राजधानी दैनिकबाटै कर्णाली सुदूरपश्चिम र मधेस प्रदेशका लागि एडीबीसँग ऋण शीर्षकको खबर लिँदैछौ। एसियाली विकास बैंक एडीबीले नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशका जलवायु परिवर्तन, जलस्रोत व्यवस्थापन र समुदायको जीविकोपार्जनमा सुधार गर्न ऋण दिने भएको छ। यसका लागि सरकारले एसियाली विकास बैंकबाट 120 मिलियन अमेरिकी डलर, करिब 16 अर्ब 20 करोड़ रूपियाँ ऋण लिने निर्णय गरिसकेको छ। एसियाली विकास बैंकले क्लाइमेट रेजिलेन्ट ल्याण्डस्केप्स एण्ड लिले जलवायु, लचिलो परिदृश्य र जीविका परियोजनाका लागि 22 मिलियन अमेरिकी डलर अनुदान दिनेछ भने 10 मिलियन अमेरिकी डलर ऋण दिनेछ। यसैगरी मधेस प्रदेशमा नवीनतम यान्त्रिक सिंचाई आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारलाई प्राप्त हुने 110 मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र 15 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ। कर्णाली सुदूरपश्चिम र मधेस प्रदेशका लागि एडीबीसँग ऋण शीर्षकको यो खबर राजधानी दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकले पनि प्रधानमन्त्री ओली आजदेखि चीन भ्रमणमा, दर्जन आयोजनामा सहयोगको प्रस्ताव शीर्षकको खबरलाई पहिलो खबर बनाएको छ। कारोबारबाट हरियो सागमा 82% विषादी शीर्षकको खबर पनि प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट ठमेलको हरियाली सहकारीमा 600 बचतकर्ताको 27 करोड़ जोखिममा शीर्षकको खबर लिँदैछौ। आकर्षक ब्याजको आशामा ठमेल स्थित हरियाली बचत तथा ऋण सहकारीमा बचत गरेका 600 बचतकर्ताको झण्डै 27 करोड़ रूपियाँ जोखिममा परेको छ। सहकारी विरूद्ध अहिले प्रहरी वृत्त सोरखुट्टेले अनुसन्धान गरिरहेको छ। सहकारीको 22 वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीको आर्थिक वर्ष 2078-79 वित्तीय कारोबार 26,82,24,677 रूपियाँ रहेको देखिन्छ। पीड़ितका अनुसार सहकारीमा 600 आसपास बचतकर्ता छन्। ठमेलमा रहेको सहकारीको कार्यालय गत चैतदेखि बन्द छ। प्रहरीका अनुसार रकम हिनामिनामा चन्द्रागिरी नगरपालिका 12 का वडाध्यक्ष नुच्छे बहादुर महर्जन समेत संलग्न छन्। उनी सहकारीका कोषाध्यक्ष हुन्। त्यस्तै रकम हिनामिनामा सुरेश श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, दिपेश शिल्पकार, सरोज तुलाधर, दिलबहादुर श्रेष्ठ लगायत रहेका छन्। ठमेलको हरियाली सहकारीमा 600 बचतकर्ताको 27 करोड़ जोखिममा शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै दुई दिनमा पनि सकिएन रविको बयान शीर्षकको खबर लिँदैछौ। सहकारीको रकम गोर्खा मीडियामा लगेर दुरूपयोग गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आइतबार पनि बयान भएको छ। दुई दिनमा पनि उनको बयान सकिएको छैन। गत बिहिबार पोखराबाट उनलाई काठमाडौँ ल्याइएको थियो। शुक्रबार पनि दिनभर बयान भएको थियो। आइतबार नसकिएपछि सोमबार पनि बयान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। कालीमाटी स्थित स्वर्णलक्ष्मी सहकारीबाट गैर कानूनी रूपमा रकम गोर्खा मीडियामा लगिएको थियो। गोर्खा मीडियाको संचालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए। सोही आधारमा उनी विरूद्ध काठमाडौँमा समेत मुद्दा दायर गर्न लागिएको छ। लामिछानेले सो कम्पनीको प्रबन्ध निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको तर पैसा सहकारीबाट आएको बारे जानकारी नभएको दावी गर्दै आएका छन्। दुई दिनमा पनि सकिएन रविको बयान शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। KB 1200 सब स्टेशनको निर्माण धमाधम शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। सिन्धुपाल्चोकको 1200 नगरपालिकामा 400 किलोभोल्ट केबीको सब स्टेशन निर्माण धमाधम भइरहेको छ। यस सब स्टेशन निर्माणको प्रगति 70% पुगेको छ। आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य दिएको सब स्टेशनको नियन्त्रण कक्ष, जीआईएस का उपकरणहरू रहने भवनको सिभिल संरचना निर्माणाधीन छन्। सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि उपकरणहरूको जडान शुरू हुनेछ। तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोला नालामा निर्माण हुने जल विद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रसारण र प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सुदृढ बनाउन 400 केबी 1200 सब स्टेशन निर्माण शुरू गरिएको हो। सोही स्थानमा 220, 132 केबी र 132/11 केबी सब स्टेशन निर्माण सम्पन्न गरी उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ। ग्यास इन्सुलेटेड प्रणाली जीआईएस प्रविधिमा आधारित 400 केबी 1200 सब स्टेशनका सम्पूर्ण उपकरणहरू निर्माण स्थलमा आपूर्ति भइसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 400 केबी 1200 सब स्टेशनको निर्माण धमाधम शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकबाट सुनको भन्सार घट्दा व्यवसायीले बढ़ाए ज्याला जर्ती शुल्क शीर्षकको खबर लिँदैछौ। सरकारले सुन आयातको भन्सार दर 50% घटाएपछि सर्वसाधारणले सस्तोमा पाउने भन ठानेका थिए। भन्सार दर र अन्तर्राष्ट्रिय बजारमा भाव घट्दा स्थानीय बजारमा तोलामै 15,900 रूपियाँले मूल्य सस्तियो पनि, तर गहना व्यवसायले सर्वसाधारणलाई अपारदर्शी एवं मनलाग्दी रूपमा ज्याला जर्तीको मूल्य बढ़ाएर भावमा मनोमानी गरिरहेका छन्। यही कारण पनि होला भन्सार दर घटे अनुसार सर्वसाधारणले सस्तोमा गहना किन्न पाएका छैनन्। मूल्य घटेपछि उनीहरूले जर्ती बढ़ाएर सर्वसाधारणसँग महँगो मूल्य असुलिरहेका छन्। औसतमा व्यवसायले ज्याला जर्तीका नाममा 10% शुल्क लिने गरेका थिए। यहाँ मूल्य बढ़न थालेपछि न्यूरोड र विशाल बजार क्षेत्रका गहना व्यवसायीले ज्याला जर्ती घटाएर 5.99-7% शुल्क लिन थाले। अन्य क्षेत्रकाले त्यही औसतमा 10-12% लिए। नेपाल सुनचाँदी व्यवसाय महासंघका पूर्वाध्यक्ष तेज रत्न साक्यले भन्नुभयो, सरकारले 50% भन्सार घटाएपछि मूल्य घट्यो, महँगोमा खरिद भएको गहना सस्तोमा बिक्री गर्न चाहेनन्, अहिले फेरि ज्याला जर्तीको शुल्क बढ़ाए, यो भनेको ठगी हो। सुनको भन्सार घट्दा व्यवसायले बढ़ाए ज्याला जर्ती शुल्क शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाट नेपालको क्रेडिट रेटिङ नतिजा अवसरमा बदल्ने मौका शीर्षकको खबर लिँदैछौ। नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्यांकन सोभरेन क्रेडिट रेटिङबाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नुपर्ने सरोकारवालाले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 वार्षिकोत्सवका अवसरमा हिजो शनिबार काठमाडौँमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तर्क्रियामा आर्थिक क्षेत्रसँग सम्बन्धित सरकारवालाले सार्वभौम साख मूल्यांकनबाट नेपालले डबल बी माइनस नतिजा पाएको र यो उत्साहजनक रहेको भन्दै यसबाट लाभ लिनुपर्ने बताएका हुन्। नेपालको क्रेडिट रेटिङ नतिजा अवसरमा बदल्ने मौका शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिएका हौं। नयाँ पत्रिका दैनिकमा पूर्व राजाको चिया बगानका मजदूरमाथि व्यवस्थापनको ज्यादती शीर्षकको खबर लिँदैछौ। तीन पुस्तादेखि पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा पसिना बगाएका मजदूर र तिनको परिवारले पछिल्लो समय व्यवस्थापनको ज्यादती भोग्नु परेको छ। बगानका मजदूर र तिनका परिवारको बसोबास दमक नगरपालिका वडा नम्बर 4 र 9 छ। 2 वर्षदेखि बगानका मजदूर बसोबास गरेको क्षेत्रमा व्यवस्थापनले संरचना निर्माण गर्न नदिने, सरकारी निकायले विनियोजन गरेको बजेट कार्यान्वयन गर्न नदिने लगायत गतिविधि गरिरहेको छ। पूर्व राजाको चिया बगानका मजदूरमाथि व्यवस्थापनको ज्यादती, बगानको बस्तीमा संरचना बनाउन रोक, वडाको बजेट कार्यान्वयनमा चुनौती शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो, आजको नागरिक दैनिकमा आईटीबाटै समृद्धि शीर्षकको सम्पादकीय प्रकाशित छ। विगत जपेर कहीँ पनि पुगिँदैन, समय अनुसार चल्न सक्यो भने विगतको पेन्सनमा मात्र भर पर्नु पर्दैन, समयको गति पछ्याउन सकिएन भने हामी मात्र होइन जो कोही पनि डायनोसर हुने निश्चित छ। अहिले विश्वमा जति पनि मुलुकले उच्चतम प्रगति गरेका छन् ती सबैको पहिलो सूत्र समयानुसार चल्नु नै हो। यसो भनिरहँदा विगतप्रति पश्चाताप गर्ने र विगतका सबै कुरा गलत थिए भन्न खोजिएको होइन, तर विगतबाट सिक्दै अघि बढ़न सकिएन भने चाहिँ कुवाको भ्यागुतो हुनेमा शंका छैन। कुरा हो सूचना प्रविधि आईटीको। नेपालले वार्षिक 1.25 खर्ब रूपियाँ बराबरको आईटी सेवा निर्यात गर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। टनका टन धान र अन्य अनाज पठाउने मुलुकले देख्दै नदेखेको यस्तो सेवाबाट यति धेरै आमदानी गर्न सक्नु सबैले चाल पाउने विषय पनि होइन, तर सूचना प्रविधि क्षेत्र नै यस्तो हो कि जसले नपत्याउँदो तवरले पैसा कमाउँछ। त्यसैले पनि यो बिना तामझाम मात्र जुक्ति र दिमागका भरमा कमाई हुने गतिलो क्षेत्र हो। नेपाललाई करिब 3 खर्बको लाभ दिन सक्ने हैसियत यसको ज्वलन्त प्रमाण हो। आईटीबाटै समृद्धि शीर्षकको यो सम्पादकीय नागरिक दैनिकमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकमा सकसमा दुग्ध किसान शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा शैक्षिक क्षेत्रमा सुधार अत्यावश्यक शीर्षकको सम्पादकीय देखिन्छ। कान्तिपुर दैनिकमा मलको वर्षेनी अभाव किसानलाई सधैँ तनाव शीर्षकको सम्पादकीय प्रकाशित छ भने कारोबार दैनिकमा दोष अब मौद्रिक होइन वित्त नीतिको शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरू सहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।